اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج صفحہ نمبر 302 پڑھیں گے، اور یہ جو چیپٹر ہے دائرہ اور مثلث، اس میں ہم نے یہ پڑھا جو کل ہم آخری جملے پڑھ رہے تھے کہ جب انسان اپنی مرضی کرتا ہے، اللہ کی بخشی ہوئی سماعت کو اپنی سماعت سمجھتا ہے، اللہ کی بخشی ہوئی عطا کردہ بصارت کو اپنی بصارت مان کے خود سے منسوب کر کے ان صفات کو استعمال کرتا ہے، تو غلطیوں کا ایک لامتناہی سلسلہ شروع ہو جاتا ہے. پھر وہ جو کچھ دیکھتا ہے اس کے معانی میں غلطیاں کرنے لگتا ہے. یہ ہے سارا نظام. یعنی اس چیپٹر میں واشگاف بتا دیا کہ انسان کو یہ ہر لمحہ شعور رہے، یہ آگاہی رہے، یہ بات اس کے دھیان میں رہے، یہ بات اس کے ادراک میں رہے. کیا کہ میرے کوئی صلاحیت اپنی نہیں ہے، میں تو اللہ کی دی ہوئی صلاحیتوں سے کام کر رہا ہوں. اس سے ذہن اللہ کی طرف رہتا ہے، اور یہی سارا نظام ہے. حضور مرشد کریم فرماتے ہیں جب ہم نگاہ کو اجتماعی حیثیت میں بیان کرتے ہیں تو ہم کہتے ہیں کہ نگاہ کی ایک سطح ہے. نگاہ جو دیکھتی ہے وہ انفرادی ہو یا اجتماعی، ہر جگہ اس کا دیکھنا یکساں ہے. یہ اللہ کا بنایا ہوا قانون ہے. یعنی اللہ نے ایک بات طے کر دی. قانون کا مطلب ہے اللہ کی مرضی. اللہ نے ایک بات طے کر دی، یہ قانون ہو گیا. جو بات اللہ طے کر دیتا ہے وہ مرضی یا قانون ہوتا ہے، اور جو بات طے نہیں کی، آپ پہ چھوڑ دی، وہ اب آپ نے اکارڈنگ ٹو دیٹ پروگرام کرنی ہے یا نہیں کرنی، یہ آپ کی مرضی. جب بندہ اس قانون سے انحراف کر کے اللہ کی سماعت و بصارت کو اپنی ملکیت سمجھ لیتا ہے، یا خود سے سماعت اور بصارت کو منسوب کر لیتا ہے، تو وہ مسلسل ایسی غلطیاں کرنے لگتا ہے جس کی بنا پر وہ زمانے غیر متواتر سے دور ہو جاتا ہے، یعنی نان سیریل ٹائم سے ہٹنا شروع ہو جاتا ہے، اور اس کے اوپر اللہ کے عرفان کی محرومی کا پردہ پڑ جاتا ہے. اب یہ تو ممکن نہیں ہے کہ کسی شخص کی نگاہ بادام کو انجیر دیکھے. مثال ہے کہ کوئی بندہ، یہ نہیں ہوتا کہ بادام کو وہ انجیر دیکھنے لگے یا انجیر کو بادام دیکھے، اس لیے کہ انجیر بادام اور انسان، انجیر بادام اور انسان، یہ سب ایک سطح پر موجود ہیں، اور سب نگاہ کے اعتبار سے ایک ہی طرز میں دیکھتے ہیں. البتہ کوئی آدمی انجیر کو فضول درخت قرار دے کر معنی پہنانے میں غلطی کر سکتا ہے، لیکن غلط معنی استعمال کرنے میں انجیر فضول درخت نہیں ہو سکتا. نوٹ کریں یہ پوائنٹ کہ نگاہ کے اعتبار سے سب ایک ہی طرز میں دیکھتے ہیں. تو جب ہم کسی چیز کو برا قرار دے رہے ہیں تو اصل میں ہم معنی غلط پہنا رہے ہیں. کوئی چیز اللہ نے کہہ دیا کہ میں نے بری نہیں تخلیق کی، تو ہم کون ہوتے ہیں اس کو برا دیکھنے والے یا برا کہنے والے؟ اللہ تعالیٰ فرماتے ہیں وہی ہے جس نے تم کو بنایا ایک نفس سے. اب یہ ایک نفس کو یہاں پہ واضح کیا جا رہا ہے. اس آیت کی تفسیر یہ ہے کہ نو انسانی ایک مخفی سکیم کے تحت بنائی گئی ہے، اور وہ مخفی سکیم جو نظر نہیں آتی، یہ سکیم زمانے متواتر میں نظر نہیں آتی، کیونکہ مظاہر کے پیچھے کام کر رہی ہے. نفس واحدہ سے مطلب ہے مخفی سکیم، یعنی سیکرٹ سکیم. مخفی سکیم انگلش کا لفظ ہے، یعنی کہ سکیمنگ ایک پروگرامنگ ہے، ایک سکیم ہے، مخفی چھپی ہوئی. تو یہ سکیم یعنی کہ وہ زمانے متواتر میں نہیں نظر آتی، کیونکہ
मख्फी होने की वजह से वो मज़ाहिर के पीछे काम कर रही है, यानी इन द बैकग्राउंड ऑफ द मैनिफेस्टेशंस। इसको अल्लाह ने नफ्से वाहिदा करार दिया। ये क्लियर हो गया कि नफ्से वाहिदा कोई नुक्ता भी नहीं है। अब नुक्ता तो इस सेंस में है कि वो पॉइंट है। पॉइंट क्या है कि जी मख्फी स्कीम है। कहते हैं ना कि आपने एक स्कीम लड़ाई। स्कीम का मतलब है कि एक बात को तय किया कि करना कैसे, और यही मख्फी स्कीम नजर आने वाली तारीकी यानी रात और रोशनी की गहराई में ऐसे नकूश की तख्लीक करती है जिनको हमारे हवास मज़ाहिर की सूरत में देखते और महसूस करते हैं। गौर करें क्या कहा, ये मख्फी स्कीम जो है ये क्या करती है, रात की तारीकी में यानी नजर आने वाली तारीकी यानी रात, यानी रात के हवास में और रोशनी की गहराई में। रोशनी की गहराई में क्या है, नकूश है, और वो नकूश तख्लीक हो रहे हैं कहां, रात की गहराई में, रोशनी की गहराई में यानी नूर की सतह पे। रोशनी की गहराई में हमें क्या मिलेगा, जाहिर है कि या रंग मिलेंगे तो या नूर मिलेगा। अगर आप ऊपर की तरफ गए तो नूर, और नीचे की तरफ आए रोशनी से तो रंग। तो रोशनी की गहराई में वो ऐसे नकूश की तख्लीक करती है जिनको हमारे हवास मज़ाहिर की सूरत में देखते और महसूस करते हैं। यानी जब रोशनी की गहराई में हम रंगों पे आते हैं तो नकूश की तख्लीक होती है जिसको हमारे हवास यानी वो एहसासात की बात हो रही है। तो रोशनी के तसव्वुरात और रंग के एहसासात, तो जिनको हमारे हवास मज़ाहिर की सूरत में देखते और महसूस करते हैं। तो ये किसी तरह मुमकिन नहीं है कि हम नकूश के इदराक से इनकार कर दें, ये तो मुमकिन ही नहीं है, क्योंकि नकूश हैं, हम उनको देख भी रहे हैं महसूस भी कर रहे हैं। तो ये महसूस करना इदराक है, तो उसके इनकार, उसके इदराक से तो इनकार नहीं कर सकते या उनकी मौजूदगी को तस्लीम ना करें। अलबत्ता इतना जरूर कह सकते हैं कि हक को बातिल कह दें, इतना जरूर कर सकते हैं कि हक को बातिल कह दें और बातिल को हक समझें। उसकी वजह क्या है, बुनियादी वजह यही है कि इंसान अल्लाह की दी हुई समात और बसारत को अपनी जात से वाबस्ता कर देता है, और जब कोई इंसान अल्लाह की जाती सिफ्त को अपना जाती वस करार दे देता है तो वो हक को बातिल समझता है। देखे ना, पहली गलती क्या करता है कि वो समझता है कि मेरी सलाहियतें मेरी है, हालांकि तुम्हारी सलाहियतें तुम्हारी कैसी हो गई, किसी ने दी है। तो दी हुई चीज को अपना कहना, यहां से वो हक को बातिल कह रहा है और बातिल को हक समझने लगता है, और यही वो गलत तर्ज़े फिक्र है जिसके जरिए असर इंसान गुमराह हो जाता है। अब अल्लाह के फरमान के मुताबिक हर फर्द को, हर फर्द को वही या अल्का की सलाहियत अता की गई है। वही कहते हैं कि अल्लाह की तरफ से रहनुमाई का इंतजाम, अल्का कहते हैं इंस्पायरेशन का निजाम, इसी की एक फॉर्म है जिसे इल्हाम कहते हैं। अब हमने तय कर दिया कि जी वही अंबिया कराम के लिए है, हालांकि अल्लाह साफ कह रहा है कि मैं शहद की मक्खी को भी वही करता हूं और जमीन को भी वही करूंगा। ये सारे अल्फाज कुरान में लिखे हुए, लेकिन हमने उसको महदूद करके वही मानी पहनाने में गलती की कि जी वही तो सिर्फ अंबिया कराम के लिए। बिल्कुल ठीक, तो उनके लिए अलका तो मानो ना, आम आदमी के लिए, या इल्हाम तो मानो, अल्हामहा फजूरहा व तकवाहा, साफ तो कहा है कि इल्हाम करते हैं हम इनको। तो ये सलाहियतें अता की गई हैं। अब आदमी अपनी सलाहियतों को एक्नॉलेज ना करे या नहीं जी ये हमें तो नहीं हासिल, गलत। अल्लाह के फरमान के मुताबिक जब एक सलाहियत हासिल है तो वही बात है कि हम हक को बातिल कह रहे हैं। इन अल्लाह की वदियत करदा इस सिफ्त को, ये जो गाइडिंग सिफ्त, प्रॉपर्टी है, गाइडिंग क्वालिटी है, ये जो फ्रॉम विद इन आपके अंदर से जो रहनुमाई का इंतजाम है, निजाम है, इस सिफ्त को इंसान जमीर के नाम से जानता है। ये है जमीर। जमीर नूरे बातें में, जमीर की आवाज अल्लाह की आवाज होती है। जमीर हर लम्हा इंसान की रहनुमाई करता है, और जब इंसान जमीर की रहनुमाई कबूल नहीं करता तो नफ्स की तनकीद शुरू हो जाती है। यहां पे समझ लें कि हम अपनी पसंद नापसंद को जमीर ना कहें, जमीर की आवाज सुनने के लिए इम्पार्शल होना जरूरी है। जब तक आपका जहन न्यूट्रल जोन में नहीं जाएगा, हम लोग अपनी पसंद नापसंद को जमीर की आवाज कहने बैठ जाते हैं, वही गलतियों पे गलतियां पे गलतियां। तो जब जमीर रहनुमाई कबूल नहीं करता, जब इंसान जमीर की रहनुमाई कबूल नहीं करता तो नफ्स की तनकीद शुरू हो जाती है। अब ये तनकीद भी एक तरह की रहनुमाई करती है, और यही तनकीद यानी इंसान का नफ्स नाकिद बन जाता है, यानी वो तोलने बैठ जाता है कि ये जो आवाज अंदर से आ रही है मैं इसको इग्नोर करके कहीं कोई गलती तो नहीं कर रहा। और यही तनकीद फिर इंसान की नीयत को सही रखती है या गलत कर देती है, यानी या तो वो उसके लिए अकली दलाइल ले आता है और कहता है नहीं मैं नहीं मानूंगा, तो वो इनर वॉइस को इग्नोर करने के लिए दलाइल ले आता है। और जब तक कोई इंसान जमीर की आवाज पर तवज्जो नहीं देता, रहनुमाई हासिल नहीं करता। रहनुमाई हासिल ना होने की वजह से शक्कू को शुभात और वसवसों में मुब्तला हो जाता है। यहाँ पे कानून सुन लें कि जब आपको महसूस हो कि मेरे अंदर शक्कूक आ गए हैं, शुभात हैं या वसवसे हैं, तो एक ही मतलब है कि हम जमीर की आवाज पे तवज्जो नहीं दे रहे और अपने इनर सेल्फ से रहनुमाई हासिल नहीं कर रहे। जब हम अपने इनर से रहनुमाई हासिल नहीं करते तो फिर ये वसवास और शकूक आड़े आते हैं और इंसान का बैंड बज जाता है, वो सारी जिंदगी इन्हीं वसवास और शकूक में जिंदगी बसर करता है। अगला ये सब टाइटल है जमानो मकान का एडमिनिस्ट्रेशन, यानी एडमिनिस्ट्रेशन ऑफ टाइम एंड स्पेस। टाइम एंड स्पेस को एडमिनिस्टर किस तरह किया जाता है। एडमिनिस्ट्रेशन का मतलब है इंतजामिया, यानी निजाम को चलाने की सलाहियतें। तो जमानो मकान को चलाया कैसे जाता है, अब जरा सीट बेल्ट बांध लीजिए और ये सुनिए, क्योंकि ये अब खलासा होने जा रहा है। कायनात के छोटे से छोटे जर्रे और बड़े से बड़े कुर्रे में कुल जात मुहित है। हम छोटे से छोटे जर्रे को देखना चाहें तो तसव्वुरात की सूरत में देख सकते हैं। अब गौर करें कि साइंसदान कहते हैं, मानते हैं कि हम इलेक्ट्रॉन को नहीं देख सकते, मानते हैं तो उसका तसव्वुर करते हैं ना, तो तसव्वुरात की सूरत में देख सकते हैं। लेकिन जब फरिश्ते की बात आती है तो कहते हैं ये तो नहीं देखा जा सकता। तो जब हम फरिश्ते का तस्करा करते हैं, गो के हमने फरिश्ते को नहीं देखा लेकिन फरिश्ते के बारे में तसव्वुर जरूर रखते हैं, तो हम आसमानों का तस्करा करते हैं बावजूद है कि आसमानों को नहीं देखा लेकिन तसव्वुर मौजूद है। और ये सारे तसव्वुरात कुल जात से यक जात में मुंतकिल होते हैं। कुल जात लाशऊर, यक जात शऊर, यानी कुल जात से यक जात में मुंतकिल होते हैं। ये कुल जात जो है यही वो नफ्से वाहिद है। अब तसव्वुरात का मुंतकिल होना यक जात का अपना वस्फ नहीं है। तसव्वुरात का मुंतकिल होना कुल जात पर मुनसर है कि वहां से क्या तसव्वुरात यक जात को मुंतकिल हो रहे हैं। जिस तरह कुल जात تصورات کو یک ذات کے سپرد کر دیتی ہے، یک ذات اسی طرح ان تصورات کو قبول کرنے پر مجبور ہے. اب دیکھیں نا یہ لفظ کل ذات، یعنی وہ ذات جو مکمل ہے، پوری ہے، کل ٹوٹیلٹی میں، یک ذات اس ٹوٹیلٹی میں سے، سمندر میں سے ایک قطرہ، سمندر کا ایک قطرہ وہ یک ذات ہے. اب مثال دیکھیں کہ گلاب ایک ذات ہے، کل ذات نے گلاب کو شکل و صورت کا تصور منتقل کیا، کل ذات نے انسان کو جس طرح کے تصورات منتقل کیے اسی طرح انسان کی شکل و صورت بن گئی. انسان ایسے تصورات کا مجموعہ ہے جو کل ذات سے ذات کا شعور حاصل کرتا ہے، اور وہ تصورات جو انسانی جسم کی تخلیق کرتے ہیں لاشعور یعنی کل ذات ہیں. یہ کل ذات سے منتقل ہونے والے تصورات کے نتیجے میں آپ گورے ہیں یا کالے ہیں، سانولے ہیں یا یلو ہیں، یہ ہے سارا نظام. کل ذات سے جو تصورات ہمیں منتقل ہو رہے ہیں ہم ان کا ڈسپلے ہیں. ہم سمجھتے ہیں کہ یہ مادی جسم لاشعور نے بنایا ہے اور خارج میں موجود روشنیاں اس کو غذا فراہم کر رہی ہیں، جس کی بنا پر انسان کے اندر خون دوڑ رہا ہے. یہ بات خلاف قانون ہے. صحیح بات یہ ہے کہ کل ذات سے منتقل ہونے والے تصورات مادے کی شکل میں تبدیل ہو جاتے ہیں، اور یہی مادہ شکل کی صورت میں متعارف ہوتا ہے. جب یہی تصورات، جب یہی لاشعور تصورات کو مادے میں منتقل کرنے کا اہتمام نہیں کرتا تو موت وارد ہو جاتی ہے. یہ ہے موت کا وارد ہونا، کہ لاشعور تصورات کو مادے میں منتقل کرتا رہتا ہے. یعنی لاشعور کل ذات کیا کر رہا ہے؟ تصورات کو مادی شکل و صورت عطا کر رہا ہے، اور جب وہ یہ کرنا بند کر دیتا ہے موت واقع ہو جاتی ہے. حضور قلندر باب اولیاء فرماتے ہیں انسان کو اپنی زندگی میں ایک سے زیادہ مرتبہ سخت ترین بیماریوں سے سابقہ پڑتا ہے. یہ قانون سن لیں، ہر انسان زندگی میں ایک سے زیادہ مرتبہ مہلک یا خطرناک قسم کی بیماری سے ضرور گزرتا ہے. یہ سب کے تجربے میں کامن ہے. بیماری کے زمانے میں غذا کم سے کم رہ جاتی ہے یا مفقود ہو جاتی ہے. مفقود میں نے غائب ہو جاتی ہے، ختم ہو جاتی ہے، یعنی انسان غذا استعمال نہیں کرتا. اب غذا کم ہو جانے سے موت واقع نہیں ہوتی. اس کے معنی یہ ہوئے کہ جسمانی مشین زندگی کو چلانے کی ذمہ دار نہیں ہے، اور ان مشاہدات سے یہ بات تحقیق ہو جاتی ہے کہ خارج سے انسانی جسم کو جو کچھ ملتا ہے وہ زندگی کا موجب نہیں ہے. زندگی کا موجب صرف کل ذات ہے. کل ذات کو سمجھنے کی کئی طرزیں، غور کریں. یعنی ہم سمجھتے ہیں کہ ہم کھانا کھانے کی وجہ سے زندہ ہیں، پانی پینے کی وجہ سے زندہ ہیں، ہوا میں سانس لینے کی وجہ سے زندہ ہیں، یا یہ جو روشنی ہمیں باہر سے مل رہی ہے سورج کی یا جس کی بھی، ان کی وجہ سے زندہ ہیں. یہاں پہ آ کے میں نے کیا کہا کہ سیٹ بیلٹ کس لیجئے، کیونکہ یہ بالکل نظام کو سیدھا کر کے دکھا دیا حضور مرشد کریم نے کہ کل ذات اپنے جو تصورات یک ذات کو منتقل کر رہی ہے وہ ان کو مادی شکل میں مظہر بنا رہا ہے. بس یہ ہے سارا نظام. انسان پیدا ہوتا ہے پھر وہ چند ماہ کا ہوتا ہے. یہ آپ نے بار بار مثال سنی انسان کی پیدائش کی اور اس کے عمر کے بڑھنے کی بار بار, اس لیے کہ تاکہ ہم غور کریں, تاکہ یہ بات ہمارے ذہن میں بیٹھ جائے کہ ہم پیدا ہوئے چند ماہ کے ہوئے پھر 60, 70, 80, 90 سال کے ہو جاتے, اس کے جسم میں, اس کے خیالات میں, اس کے علم و عمل میں ہر لمحہ تغیر ہوتا رہتا ہے. انتہا یہ کہ جسم کا ہر حصہ تبدیل ہو جاتا ہے, لیکن چند ماہ کا بچے, چند ماہ کے بچے کی عمر 90 سال کی عمر میں بھی وہی انتہا ہے. اگر اس کا نام محمود ہے تو وہ محمود کے نام سے یاد کیا جاتا ہے. اب ایک بچہ پیدا ہوا, آپ نے کہا یہ محمود ہے, اس کا نام محمود رکھ دیا. اب وہ چند ماہ کا ہوا یا اس کی عمر 90 سال کی ہو گئی, تو وہ تب بھی وہی رہتا ہے. یعنی کیا رہتا ہے؟ محمود. اس کا نام تو نہیں بدل دیتے. اس سے یہ ثابت ہوا کہ کل ذات سے جو تصور انسانی شعور کو منتقل کر دیا جاتا ہے وہی تصور قائم رہتا ہے, چاہے جسم کا ایک ایک ذرہ تبدیل ہو جائے. یعنی ایک بچہ پیدا ہوا, اس کا نام آپ نے محمود رکھ دیا, جسم تو اس کا بدل رہا ہے. بچپن انفینسی میں جب وہ نو مولود تھا تو اس کے جو باڈی کے سیلز تھے وہ بچپن میں پہنچتے پہنچتے ختم ہو گئے, لڑکپن میں پہنچتے پہنچتے بالکل چینج ہو گئے, جوانی میں آ کے بالکل بدل گئے. تو جسم تو وہ رہا ہی نہیں, لیکن وہی شخصیت وہی چل رہی ہے. انسان اس میں وہی چل رہا ہے جو پیدا ہوا تھا. ساری یادیں, ساری چیزیں, سارے ٹریٹس ہم یہاں اس کے سیلز میں ڈھونڈ رہے ہیں, کروموسوم میں ڈھونڈ رہے ہیں کہ جی یہاں اس کے جینز میں یہ ہے. بھائی یہ تصورات غیر مادی طور پہ منتقل ہوتے ہیں, ان کو سمجھیں. کل ذات یک ذات کو جو تصورات منتقل کر رہی ہے وہ اس کا اصل میں ڈسپلے ہو رہا ہے. اللہ تعالیٰ فرماتے ہیں وہی ہے جو ہر شے کو محیط ہے. اب دیکھیں نا, یہ آج سے پہلے, یعنی اس کتاب کو پڑھنے سے پہلے ہم جب آیات کو پڑھتے تھے یا ان کے تراجم کو پڑھتے تھے تو وہ کوئی ذہن میں مفہوم نہیں پیدا کرتے تھے, لیکن یہ دیکھیے اب کہ وہی ہے جو ہر شے کو محیط ہے. یعنی اصل میں یہ محیط ہونے سے کیا مراد ہے اور کون ہے جو محیط ہے ہر شے پہ؟ تو ظاہر ہے ہمیں کل ذات کی باتیں بتائی جا رہی ہیں تو کل ذات کا ہی تذکرہ ہوا نا. اب دیکھیں اس میں کتنی معنویت بن گئی. اب سوال یہ ہے کہ جب زید کل ذات ہے تو کائنات کا علم زید کو کیوں حاصل نہیں ہے؟ اب یہ دیکھیں ذرا, اگر زید کل ذات ہے تو کائنات کا علم زید کو کیوں حاصل نہیں ہے؟ اس کی وجہ بتا رہے ہیں. یعنی دیکھیں نا, زید اصل میں کیا ہے, تو وہ یک ذات, لیکن اس کو سارے تصورات کل ذات سے مل رہے ہیں, تو پھر وہ کائنات سے کیوں آگاہ نہیں ہے؟ یہ بات کہی گئی ہے یہاں. تو وہ کائنات سے اس لیے واقف نہیں ہے کہ وہ کل ذات سے لا تعلق رہتا ہے اور اپنی ذات سے باہر نہیں نکلنا چاہتا, اپنی ذات سے باہر نہیں نکلنا چاہتا. اگر کوئی فرد اپنی حدود میں رہ کر, اپنی حدوں میں رہتے ہوئے اپنی ذات کے بارے میں سوچتا ہے تو اس کی سوچ کیا ہوئی؟ بھئی حدود میں رہے گا تو محدود ہی رہے گا نا. محض ذات کی حدود میں سوچنے سے اس کے اندر محدودیت کی بنا پر اخلاص پیدا نہیں ہوتا. یعنی وہ آمیزش کرتا رہتا ہے چیزوں میں, اپنی ذات کی, اپنی مرضی کی ملاوٹ کر رہا ہے, تو اخلاص کہاں سے آ جائے گا؟ اور جب کوئی فرد خود کی نفی کر کے اپنی سوچ کو اجتماعی بنا لیتا ہے तो ये महदूद और इनफरादी सोच से आजाद हो जाता है। अगर एक शख्स की तमाम दिलचस्पियां अपने खानदान तक महदूद हैं तो उसकी फहम खानदान की हदों से बाहर नहीं जाती। फहम जिस कदर महदूद होगी, मुशाहदात भी उसी मुनासबत से महदूद होंगे। यानी अगर हम ये चाहते हैं कि हमारी फहम बढ़े तो हमें अपना जाविया निगाह बदलना है। फहम को अगर बढ़ाना है तो मुशाहदात जाहिर है कि उसी मुनासबत से बढ़ेंगे जितना हमारी फहम बढ़ेगी। तो फहम को बढ़ाने के लिए अपनी हदबंदियों से बाहर निकलना है, लेकिन हदबंदियों से बाहर निकलने के लिए हमें यहाँ पे हजार किस्म की दुश्वारियां दरपेश हैं। क्यों? कि वो बैरियर, हद कहते हैं जहाँ पे बैरियर आ गया। अब इंसान की आंख कान अपनी फहम की हदूद में देखते और सुनते हैं, पर वो फहम की हदूद से बाहर ना देख सकते हैं ना सुन सकते हैं। अब बज़ाहिर ये मालूम होता है कि वो दुनिया की अतराफ में देख रहा है सुन रहा है, लेकिन फहम को खानदान से बाहर किसी चीज में दिलचस्पी नहीं होती। इनफरादी सोच के हामिल इंसान का शऊर चंद साल के बच्चे जैसा होता है। अगर कोई शख्स 50 साल की उम्र में सिर्फ खानदान की हदूद में सोचता है तो रूहानी नुक्ता नजर से उसकी उम्र चंद साल के बच्चे से ज्यादा नहीं है। यानी यूं देखते हैं रूहानी लोग हमें, हम जो महज अपनी जात, अपनी खानदान, अपनी फैमिली, अपनी बीवी, अपने बच्चे, या अगर अल्लाह जिंदगी दे और पोते पोतियां तो बस उसी जोन में सोचते रहते हैं कि मैं इनका भला कैसे करूं, तो इनके बारे में ही सोचते रहते हैं। तो ये सोच महदूद रहती है और उसकी ज़हनी उम्र या रूहानी उम्र चंद साल के से ज़्यादा की नहीं होती, चंद साल के बच्चे से ज़्यादा नहीं होती। ऐसा इंसान जो महज इनफरादी मफाद को मद्देनजर रखता है 100 साल की उम्र में भी बलोग को नहीं पहुंचता, बलूगत यानी बालिग नहीं होता, मैच्योर नहीं होता, पूरी तरह उसका इनर सेल्फ ब्लूम नहीं करता। और यही वो बुनियाद है जिस बुनियाद पर वो कुल जात से बेखबर रह जाता है, क्योंकि वो अपनी महदूद फैमिली तक महदूद रहता है, लिहाजा वो कुल जात से आगाही नहीं होता हो पाता। लिहाजा जहन को बड़ा करने के लिए जरूरी है कि हम कुल जात से बाखबर होने के लिए यक जात की हदों से बाहर निकलें। कायनात की स्टेज पर उसकी हालत वही है जो 3 साल के बच्चे की किसी बैनुल अक्वामी जलसे में हो सकती है। अल्लाह ताला फरमाते हैं, अल्लाह नूर समावात वल अर्द, अल्लाह समावात और अर्द की रोशनी है। रोशनी का सिलसिला जब मुनकता हो जाता है तो मौत वाक़ हो जाती है। बार बार ये बात मैंने अर्ज की है कि रोशनी से मुराद तसव्वुरात हैं। यहाँ पे हम कुल ज़ात से जो चीज़ यक ज़ात को मुंतकिल हो रही है उसको मान रहे हैं कि तसव्वुरात हैं, बताया जा रहा है कि वो तसव्वुरात हैं, उसी को रोशनी कहते हैं। जब रोशनी का ये मुंतकिली का सिलसिला मुनकता हो जाता है तो मौत वाक़ हो जाती है। मौत वाक़ होने से ये मुराद नहीं है कि कुल ज़ात से यक ज़ात का ताल्लुक हमेशा के लिए ख़त्म हो गया। मौत दरअसल एक ऐसा पर्दा है जो इत्तलाआती तौर पर हयात की एक सतह से फर्द को अलग करके दूसरी सतह में दाखिल कर देती है। ये है मौत। मौत क्या है? एक पर्दा है जो आपको मादी जोन से छुपा देता है, लेकिन दूसरी सतह पे ये डिस्प्ले जारी रहता है। यानी यक जात को कुल जात से तसव्वुरात उसी तरह मुंतकिल होते रहते हैं जिस तरह यहाँ मादी जोन में हो रहे हैं। यहाँ पे लाशऊर उसे मादी शक्ल बना रहा है, लेकिन दूसरे जोन में तसव्वुरात रोशनियों की शक्ल में यानी तसव्वुरात ही की सूरत में एग्जिस्ट करते रहते हैं यक जात के साथ। माशाल्लाह जी, यहाँ पे आपका ये चैप्टर मुकम्मल हो गया, चार चैप्टर्स रह गए हैं मजीद सिर्फ। तो माशाल्लाह जी, आपने देख लें कि अल्लाह रब्बे करीम ने कैसा हम पे करम किया।